اب آگے سے حضرت ابراہیم کا قصہ ہے اور آیت نمبر 41 سے 50 رکوع نمبر 3 ہے. حضرت ابراہیم علیہ السلام کا والد وہ تبلیغ کا حکیمانہ طریقہ. آپ دیکھ رہے ہیں کہ ایک ایک نبی کی زندگی سے آپ کے میرے سیکھنے کے کتنے بڑے نقطے ہیں. آئیے اس کو دیکھتے ہیں. وَاذْكُرْ فِي الْكِتَابِ إِبْرَاهِيمَ إِنَّهُ كَانَ صِدِّيقًا نَبِيًّا. اس کتاب میں ابراہیم علیہ السلام کا قصہ بیان کیجئے، بے شک وہ بڑی سچائی والے پیغمبر تھے. جبکہ انہوں نے اپنے باپ سے کہا کہ ابا جان، آپ ان کی پوجا پاٹ کیوں کر رہے ہیں؟ کیا ججمنٹل نہیں ہو رہے ابراہیم اور باپ کے آگے بول رہے ہیں؟ اور بڑوں کے آگے نہیں بولنا چاہیے؟ تو یاد رکھیے، گونگے شیطان نہیں بننا، حق کی بات کو تو پیش کرنا ہے. کون کن کی پوجا پاٹ کریں جو نہ سنیں نہ دیکھیں، نہ آپ کو کچھ بھی فائدہ پہنچا سکے. میرے مہربان باپ، آپ دیکھیے، میرے پاس وہ علم آیا ہے جو آپ کے پاس آیا ہی نہیں. دوبارہ نوٹ کر لیجئے جملہ. تو آپ میری ہی مانیں، میں بالکل سیدھی راہ کی طرف آپ کی راہبری کروں گا. کیا پتہ چلا کہ اگر بچوں کو پہلے دین سمجھ آ گیا تو آپ اس کو انا کا مسئلہ نہ بنائیں، ان کی بات سن لیجئے. کیونکہ یوتھ کا کانفیڈینس اولڈ ایج کے کانفیڈینس سے زیادہ ہوتا ہے. اور آج یہ ہو رہا ہے، بچے دین سیکھ کے صحیح دین پہ آ رہے ہیں اور اماں ابا وہی روایتی دین پہ بیٹھے ہوئے ہیں جس پہ شروع میں تھے. میرے ابا جان، اور یہ لفظ نوٹ کریے، یا ابتی، یا ابتی، پیار، یا ابھی نہیں کہہ رہے، ابتی تصغیر ہے. جیسے کسی کو آپ کہتے ہیں نا بچہ، پھر کہتے ہیں بچونگڑا، تو یہ وہ عربی کا ایک اصول ہے. یا ابتی، میرے پیارے ابا جان، آپ شیطان کی پرستش سے باز آ جائیے. شیطان تو رحم و کرم کرنے والے اللہ کا بڑا ہی نافرمان ہے. ابا جان، مجھے خوف لگا ہوا ہے کہ کہیں آپ پر کوئی عذاب الہی نہ پڑے، کیا آپ شیطان کے ساتھی بن جائیں؟ اس نے جواب دیا، ابراہیم، کیا تو ہمارے معبودوں سے روح گردانی کر رہا ہے؟ سن، اگر تو باس نہ آیا تو میں تجھے پتھروں سے مار ڈالوں گا، جا ایک مدت دراز تک مجھ سے دور ہو جا. دیکھیے باپ کی ٹون اور بچے کی. بچہ کیا کہہ رہا ہے؟ کہا، اچھا تم پر سلام ہو، میں تو اپنے پروردگار سے آپ کی بخشش کی دعا کرتا رہوں گا جو مجھ پر حد درجہ مہربان ہے. میں تو آپ کو بھی اور جن کو آپ اللہ کے سوا پکارتے ہیں سب کو چھوڑ کر جا رہا ہوں، صرف اپنے پروردگار کو پکارتا رہوں گا. مجھے یقین ہے کہ میں اپنے پروردگار سے دعا مانگ کر محروم نہ رہوں گا. جب ابراہیم علیہ السلام ان سب کو اور اللہ کے سوا ان سب کے معبودوں کو چھوڑ چکے، تو ہم نے انہیں اسحاق و یعقوب علیہ السلام عطا فرمائے. نمبر نوٹ کر لیجیے، بہت بڑی بات ہے اس میں. اور دونوں کو نبی بنا دیا، اور ان سب کو ہم نے اپنی بہت سی رحمتیں عطا فرمائی، اور ہم نے ان کے ذکر جمیل کو بلند درجے کا کر دیا. یہ تھے انبیاء کرام، کیا ان کی کہانیاں تھیں. فیتھ ان ایکشن کے نقطے نوٹ کر لیں. ماں باپ سے اختلاف بھی ہو، پھر بھی بات ادب سے کرنی ہے. تمام تر مخالفتوں کے باوجود دین پر ڈٹے رہنا ہے. آج حضرت ابراہیم کا نام لے کر دل میں ایک خوشی محسوس ہوتی ہے. حالانکہ جو ابراہیم کے حالات تھے، اگر ہم میں سے کسی ایک کو بھی یہ حالات پیش آ جائیں تو ہم پریشان ہوتے ہیں. ابراہیم ایلیٹ میں سے تھے، ان کا خاندان اس دور کے بادشاہ کے دربار میں بڑی عزت والا تھا. عراق میں پیدا ہوئے، باپ بت پرست تھا، اور جب ان کو اللہ نے ہدایت دے دی تو باپ کو بتانے میں پیچھے نہیں ہوئے. آپ کو یہاں بھی اور آگے بھی ایک چیز آج سیکھنی ہے کہ اگر اللہ نے آپ کو کسی بھی لحاظ سے کم رکھا ہے، دولت میں، مال میں، شکل میں، تو کبھی اپنے سے زیادہ پیسے والے کے گھر میں یا اپنے سے زیادہ پیسے والے کے گھر میں جا کر بھیگے ولیاں نہیں بننا. ہم بڑی جلدی معروف ہوتے ہیں. ابراہیم اپنے باپ اور اس جس دربار میں تھے ان لوگوں کو کھل کے تبلیغ کر رہے ہیں، ہم تبلیغ کرتے ہوئے دب جاتے ہیں. اور اللہ جانتا ہے پچھلے 20-22 سال سے اس ملک اور اس کے ساتھ پورے یورپ میں تبلیغ کے دوران میں نے اپنی زندگی کا ایک اصول بنایا کہ میں نے کبھی کسی سے مروب نہیں. یا آج یہاں جو بات کری نا، لے چلیے یو این او میں، چلتے ہیں سارے واشنگٹن ڈی سی، وائٹ ہاؤس میں لے جائیں. اللہ کے حکم سے اتنا کانفیڈنس ہے کہ میں ان کی مروبیت میں نہیں آتی. جس حال لیے میں ادھر ہوں، اسی میں پوری دنیا کے ایئرپورٹس پہ بھی دیکھ سکتے ہیں اور ادھر بھی. یہ کانفیڈنس چاہیے. آج آپ کے پاس یہ اعتماد نہیں ہے تو آپ کی بات کون مانے گا؟ تو بہرحال ابراہیم علیہ السلام کے اس پورے قصے میں تبلیغ کے بہت سے نقطے ہیں جس پہ میں اس وقت بات کر نہیں پا رہی. لیکن آج آپ کو اور میں یہاں پھر بات کہوں گی، ہم سب کون ہیں؟ ہم امیگرنٹس ہیں. ہم ان گوروں تک اور ہم ان ملکوں والوں تک ویسے بات نہیں پہنچا سکتے جیسے آپ کی نسلیں پہنچائیں گی اور پہنچا رہی ہیں. آپ نہیں دیکھ رہے کیسے ان کے اندر کانفیڈینس ہے؟ کیونکہ وہ اپنی زبان سنیں گے، وہ ان کے کلچر کو جانتے ہیں، وہ اپنے آپ کو دیکھتے ہیں. और अक्सर मैं सोचती हूँ कि इधर के बच्चों को अल्लाह इस्लाम दे दे, वो हमारे कई रिवायती मुसलमानों से अच्छे मुसलमान। आज जो लोग डिवर्ट होते हैं उनका कोई मसलक फिरका नहीं होता, उनका कुरान सुन्नत से ताल्लुक है। अल्हम्दुलिल्लाह अपने घर में इसकी मिसालें देखती हूँ। कोई तसव्वुर नहीं कर सकता कि कौन बंदा दीन के साथ इस तरह बामल होगा कि जो इन मुल्कों में पला बढ़ा और सारी स्कूलिंग कॉलेज पढ़ाई उधर हुई, नजर ना उठे कभी किसी की तरफ। वो सच्चे मुसलमान होते हैं, उनके दिल मस्जिदों में अटके रहते हैं, उनको नहीं फिक्र होती कि अब फिर मस्जिद जाना है, अब फिर नमाज पे जाना है। तो आप अपने बच्चों को जो हो गए उनको इस्लाम देंगे, आप देखेंगे कि वो इसी दुनिया के अंदर दीन की तबलीग करने लगे। इधर वालों का कॉन्फिडेंस इधर वालों पर आजमाया जाएगा। अल्लाह के नबी के सहाबा ने इस्लामी फतूहात के साथ साथ इस्लाम फैलाया, क्योंकि उनको उनकी जुबान उनके रंग आते थे। तो हम तो बस सिर्फ कुरान पढ़ जाए और उतना ही बड़ी बात है, हमारा तो एक पारा सुनते हुए दम निकला होता है, कहाँ हम ज्यादा चाहेंगे। तो बहरहाल ये हक और बातिल की बात है, इसलिए इस पर इतना इमोशनल बात कर रही हूँ कि अल्लाह ताला ने अपना काम लेना है। ये जो आप पढ़ते हैं और हदीसों में आता है कि क़यामत से पहले पूरी दुनिया में इस्लाम आएगा, हज़रत ईसा के दौर में सब मुसलमान होंगे, ये कैसे होगा? ये दावा के जरिए हो रहा है और होगा और हो रहा है और होता रहेगा। आज भी आप किसी रिवॉर्ड की जरा एक ऑडियो या वीडियो निकाल कर देखें, आपका खून गर्म हो जाता है। मसलतों से ऊपर उठकर सच बात करते हैं, और अल्लाह करे कि हमारी नस्लों में अल्लाह आलिम भी पैदा करे और मुजाहिद भी पैदा करे। इन्होंने कल तलवारें उठानी है, यकीन कीजिए। आज भी माँ बाप अपने औलादों से इस बात से खौफजदा देखे हैं मैंने कि कहीं अब जुट के जिहाद में ना चल पड़े। अल्लाह के बंदो, तुमने इनको नमाज रोज़ा सिखाया किस लिए था? तुमने इनके नाम क्यों रखे थे? और फिर ये सारी बातें करते कराते अब अगला किस्सा हजरत मूसा का, जिसको आप कह सकते हैं कि ये मूसा की लाइफ हिस्ट्री दिखेगी। नंबर 51 से 65 अंबिया कराम की तहसीन है, और इसमें ख़ास तौर पे किस्सा शुरू होता है हज़रत मूसा से। वस्कुर फिल किताबी मूसा इन्नहु काना मुखलसन। इस कुरान में मूसा अलैहिस्सलाम का जिक्र भी कीजिए जो चुने हुए रसूल और नबी थे, और हमने उसे तूर की दाई जानिब से आवाज़ दी और आसकोई करते हुए उसे करीब कर लिया, और अपनी ख़ास मेहरबानी से इसके भाई को नबी बनाकर उसे अता किया। दुनिया में किसी भाई ने अगर सबसे ज्यादा फायदा दिया है तो मूसा ने हारून को, कि उनकी फरमाइश पे उनको नबूवत दे दी गई। इस किताब में इस्माइल अलैहिस्सलाम का वाक्य भी बयान कीजिए। वो बड़े ही वादे के सच्चे थे और थे भी रसूल और नबी, और वो अपने घर वालों को बराबर नमाज और ज़कात का हुक्म दिया करते थे, और थे भी वो अपने परवरदिगार की बारगाह में पसंदीदा और मकबूल। दूसरी दफ़ा ये जुमला आ गया। अम्बिया कराम कुछ लोगों के दिलों से उतरे हुए लोग नहीं होते थे, और आज भी हदीस है कि मोमिन से मोहब्बत की भी जाती है और वो भी दूसरों से मोहब्बत करता है, यानी वो लवर भी होता है और बिलवड भी होता है। अपने आप को देखिए, लोग हमारे बारे में क्या कहते हैं। और इस किताब में इदरीस अलैहिस्सलाम का भी जिक्र कीजिए, वो भी नेक किरदार पैगंबर थे और हमने उनको बुलंद मुकाम पर उठा लिया। ये भी एक अल्लाह की शान है, एक नबी की जान आसमानों पर जाके ली गई थी, ये वो थे। अब इनके जिक्र के बाद फरमाया, यही वो अम्बिया हैं जिन पर अल्लाह ने फजलो करम किया, जो औलाद आदम में से हैं और इन लोगों की नस्ल से हैं जिन्हें हमने नूह अलैहिस्सलाम के साथ कश्ती में चढ़ा लिया था, और औलाद इब्राहिम और याकूब से, और हमारी तरफ से राह याफ्ता और हमारे पसंदीदा लोगों में से। इनके सामने जब अल्लाह रहमान की आयतों की तिलावत की जाती थी, ये सजदा करते, रोते, गिड़गड़ाते, गिर पड़ते थे। आयते सजदा, अंदर से टूट जाता है बंदा कुरान को पढ़ के। फिर इसके बाद ऐसे इताअत ना करने वाले पैदा हुए कि उन्होंने नमाज जाया कर दी। अल्लाह हमारी नस्लों में ऐसा ना हो, और नफसानी ख्वाहिशों के पीछे पड़ गए। बस इनका नुकसान इनके आगे आएगा, बजुज इनके जो तौबा कर लें और ईमान लाएं और नेक अमल करें, ऐसे लोग जन्नत में जाएंगे और इनकी ज़रा सी भी हक तलफी ना की जाएगी। हमेशगी वाली जन्नतों में जिनका गायबाना वादा अल्लाह मेहरबान ने अपने बंदों से किया है, बेशक इसका वादा पूरा होने वाला ही है, और वो लोग वहाँ कोई लफ बात ना सुनेंगे, सिर्फ सलाम ही सलाम सुनेंगे। जिंदगी में इस्लाम को पसंद किया तो जन्नत में इस्लाम सलाम की बातें, इनके लिए वहाँ सुबह शाम इनका रिस्क होगा। दो वक्त खाया करें, जन्नत में भी दो ही वक्त मिलेगा। ये है वो जन्नत जिसका वारिस हम अपने बंदों में से इन्हें बनाते हैं जो मुत्तकी हों। हम बगैर तेरे रब के हुक्म के उतर नहीं सकते, हमारे आगे पीछे और इनके दरमियान की कुल चीजें इसकी मलकियत में हैं। तेरा परवरदिगार भूलने वाला नहीं, आसमान और जमीन का और जो कुछ इनके दरमियान है सब का रब वही है। कितना अच्छा लग रहा है जुमला, सब का रब। रब और सब में बस सीन और रा का फर्क है। सब करब वही है, तो इसी की बंदगी करो और इसकी इबादत पर जमे रहो। क्या तेरे इल्म में इसका कोई हम नाम हम पल्ला कोई और भी है? जवाब दीजिए, बिल्कुल भी नहीं है। तो ईमान से मुतल्लिक मरियम 60, इल्ला मन ताबा व आमना व अमिला सालिहा, तौबा ईमान फिर अमल सालेह। लिखिए, तौबा मैले कपड़े को धोकर साफ करने जैसा अमल है। कि आज कपड़े धोएंगे, गुनाह वाले कपड़े धो लीजिए। फेथ इन एक्शन, अल्लाह ताला की आयात को सुनते हुए इनका असर दिल पर महसूस करना, अपनी नमाजों को अल्लाह के कुर्ब का जरिया बनाना है, और सबसे बड़ी बात पैगंबरों का उसवा घर वालों को नमाज की दावत देनी है। आज दिन ब दिन जो हालात बदले उसमें एक चेंज आई कि माँ बाप को बच्चों की नमाजों की फिक्र तो है लेकिन इसका जिक्र नहीं करते, बच्चों को नमाज के लिए नहीं कहते। अल्लाह ताला ने इधर अंबिया कराम की औलादों को सामने रख कर बता दिया कि वो बेनमाजी हुए, अल्लाह ने उनको उठा दिया। आज आपकी मेरी नस्लों के साथ क्या मामला होगा? अगर आप चाहते हैं कि आप और आपके बच्चे अल्लाह के पसंदीदा रहें तो एटलीस्ट 5 वक्त की नमाज रूहानियत के साथ, तर्जमे के साथ, सुनते समझते जानते हुए। अगर नमाज छूट गई ना तो कुछ भी नहीं पीछे रहेगा, याद रखिए। रोते हुए सजदों में जाना अल्लाह की अजमत और जलाल का एतराफ और उसका आखिरी दर्जा था। जिसको ये मिल गया उसने ईमान का दायका चख लिया। तो आपने, मैंने अपनी नस्लों के ईमान को बढ़ाना है, और आपने एक जुमला नोट किया, फ़खलफ़ मिन बादिम खल्फ़ुन अदाउ सलात, क्यों? वत्तबौ शहवात, ख्वाहिशों के पीछे पड़ने से नमाजें ज़ाया होती हैं। अल्लाह को याद करने वाले बन जाते और अल्लाह के लिए नमाज पढ़ते तो एक एक करके ख्वाहिशें भी पीछे होती। तो लिखिए, ख्वाहिश परस्ती खुदा परस्ती से रोक लेती है। बंदा अल्लाह ताला के वादों पे एतबार करने से ज़्यादा इस दुनिया में रहता है। आज आप और मैं इस दुनिया में रहते हुए अल्लाह की मर्ज़ी के साथ चलेंगे, याद रखिए अल्लाह बचा लेगा। ये इम्तिहान की आज़ादी है, इधर हर एक को आज़ादी दी हुई है, अच्छा करो बुरा करो सब आज़ाद है। लेकिन याद रखिए, एक सच्चे इंसान को कभी भी इस दुनिया में पूरा सुकून नहीं मिलेगा, क्योंकि हर तरफ बुराई दे के वो कुड़ता है, वो जलता है। हाँ, जन्नत है वो जगह कि जहाँ अल्लाह ताला आपके फूलों में से कांटे निकाल देगा। दुनिया के तो फूलों में भी कांटे होते हैं, वहाँ जन्नत में कांटे नहीं होंगे। शर्त यह कि दुनिया से लफ के कांटे अपनी ज़िंदगी से निकालिए, हराम के कांटे, गलत चीज़ों के निकाल दें और अल्लाह से डरने वाले बन जाएं। अल्लाह ताला आपके लिए आसानियाँ करते ही जाएंगे। और आगे आयत 66-82, रुकू नंबर 5, आखरत तक जाना है। आपका मेरा सफ़र इस दुनिया में नहीं रुकना, अगर इधर रुक जाता तो क्या ही अच्छा होता, यहीं ख़त्म हो जाते, लेकिन आगे जाना है। वह यकूलुल इंसानो इज़ा मा मितु लसौफ़ा उख्रजु हय्या, और वो वक्त याद करो, यानी अल्लाह ताला एक मंदर देते हैं, क्या इंसान कहता है जब मैं मर जाऊंगा तो क्या फिर जिंदा करके निकाला जाऊंगा? क्या ये इंसान इतना भी याद नहीं रखता कि हमने इससे पहले पैदा किया हालांकि वो कुछ भी ना था? तेरे परवरदिगार की कसम, हम इन्हें और शैतानों को जमा करके जरूर जरूर जहन्नम के इर्द गिर्द घुटनों के बल गिरे हुए हाजिर कर देंगे। हम फिर हर हर गिरोह से इन्हें निकाल खड़ा करेंगे जो अल्लाह रहमान से बहुत अकड़े अकड़े फिरते थे। नोट करें लफ्ज रहमान, एंड पे गिनिएगा कितनी दफा आ रही सूरत में। फिर हम इन्हें भी खूब जानते हैं जो जहन्नम के दाखले के ज्यादा हकदार हैं, तुम में से हर एक वहां जरूर वारिद होने वाला है। फुल सरात से मुतल्लिक आयत है, नंबर नोट कर ले। ये तेरे परवरदिगार के ज़िम्मे कतई तय शुदा अमर है, फिर हम परहेजगारों को तो बचा लेंगे और नाफरमानों को इसी में घुटनों के बल गिरा हुआ छोड़ देंगे। अल्लाह में पुल सरात पे आसानियों से गुजार देना। जब इनके सामने हमारी रोशन आयतें तिलावत की जाती हैं तो काफिर मुसलमानों से कहते हैं, बताओ हम तुम दोनों जमातों में से किसका मरतबा ज्यादा है? लौंड कर रहे हैं, शोहे मार रहे हैं, और किसकी मजलिस शानदार है? हम तो इनसे पहले बहुत सी जमातों को गारत कर चुके हैं, और जो साजो सामान और नामो नमूत में इनसे बढ़ चढ़ कर थी। कह दीजिए, जो गुमराही में होता है अल्लाह रहमान इसको खूब लंबी मोहलत देता है, क्यों? ताकि उसके गुनाहों की लिस्ट लंबी हो जाए, यहाँ तक कि वो इन चीज़ों को देख लें जिनका वादा किए जाते हैं, यानी अजाब या क़यामत को। इस वक्त इनको सही तौर पर मालूम हो जाएगा कौन बड़े मर्तबे वाला और किसका गिरोह कमज़ोर है। और हिदायत याफ्ता लोगों को अल्लाह ताला हिदायत में बढ़ाता है। नोट करें, اور دعا کریں اللہ ہمیں ہدایت میں بڑھا دے. آپ جو چیز بڑھائیں گے نا بڑھتی جائے گی, وزن بڑھائیں بڑھتا جائے. کھائیں جو کھانا ہے پھر دیکھیں کیا ہوتا ہے, کھائیں پئیں میٹھا دیکھیں شوگر کہاں جاتی ہے, نمک کھائیں بلڈ پریشر بڑھتا ہے, سوئیں تو نیند بڑھتی ہے, ہدایت بھی بڑھتی ہے. آپ کی بڑھ رہی ہے کہ تھک گئے؟ اب آپ کو زیادہ کھانا ہے انشاءاللہ. ہدایت بھوک کی طرح ہوتی ہے. اور باقی رہنے والی نیکیاں تیرے رب کے نزدیک ثواب کے لحاظ سے اور انجام کے لحاظ سے بہت ہی بہتر ہیں. کیسے تسلی, یہ ہے وہ آیت جو سورت کہف کے تقابل میں بتائی تھی, ادھر بھی باقیات الصالحات ادھر بھی. کیا تو نے اسے بھی دیکھا ہے جس نے ہماری آیتوں سے کفر کیا, ایک شخص تھا اس کا تذکرہ نام لیے بغیر, اور کہا کہ مجھے تو مال اولاد ضرور ہی دی جائے گی, کیا وہ غیب پر مطلع ہے یا اللہ کا کوئی وعدہ لے چکا ہے؟ ہرگز نہیں, یہ جو کچھ بھی کہہ رہا ہے ہم ضرور لکھ لیں گے اور اس کے لیے عذاب بڑھاتے چلے جائیں گے. یہ جن چیزوں کو کہہ رہا ہے اسے ہم اس کے بعد لے لیں گے, اور یہ تو بالکل اکیلا ہی ہمارے سامنے حاضر ہوگا. دنیا سے جانے کو سوچئے, انہوں نے اللہ کے سوا دوسرے معبود بنا رکھے ہیں اور وہ ان کے لیے باعث عزت ہوں گے. خیال کیا کہ وہ ہمیں عزت دلائیں گے, لیکن ایسا ہرگز نہیں ہوگا. وہ تو ان کی پوجا سے منکر ہو جائیں گے, الٹا ان کے دشمن بن جائیں گے, یعنی وہی پتے ہوا دینے لگے جن پہ تکیہ تھا. تو کیا پتا چلا ایمان سے متعلق آیت 73 مریم, ایمان والوں کی دنیا سکون کی دولت سے مالا مال ہوتی ہے. اللہ آپ کو مجھے عطا کرے. فیتھ ان ایکشن, صحبتیں اپنا اثر رکھتی ہیں, اچھی صحبتوں والی محفلوں کو اپنانا ہے. دنیا میں اونچے رتبے پانے کے لیے اپنے دین کو داؤ پہ نہیں لگانا. ساری دنیا بھی مل گئی اور آخرت بگڑ گئی تو خیر نہیں, سارے بچوں میں ایک بچہ بگڑ گیا تو کچھ نہیں ہوگا فائدہ, جتنا بہتر نکل جائے. اگر آپ میں سروائیول نہیں, اگر آپ کے اندر اینٹی باڈیز نہیں ہیں, تو پھر ایسے ماحول میں اپنے بچوں کو مت رکھیے کہ جہاں پھر بالآخر صرف ان کی یادیں ساتھ لے کر جائیں. اور اس میں خاص طور پہ پھر محفلوں کی باتیں, دنیاوی چکا چون کی باتیں, ہے تو پتھر ہی نا چاہے ہیرا کہہ دیں, ہے تو لکڑی نا چاہے اس کو کتنا یونیک فرنیچر کہہ دیں. اصل بات ہے کہ دنیا کو جنت نہیں آخرت کو جنت بنانا ہے, دنیا کی چیزوں کو نہیں ہدایت کو بڑھانا ہے. جب ہدایت پہ بندہ آتا ہے اس کا شعور جاگ جاتا ہے, پھر ایسے بندے کو اپنے ساتھ دوسروں کی ہدایت کی فکریں پڑتی ہیں, پہلے اپنی ہدایت پھر بچوں کی پھر شوہر کی پھر گھر والوں کے بعد باہر, اور بندہ روتے روتے دنیا سے چلا جاتا ہے. اور دعا کیجئے کہ جب ہم اللہ کے پاس جائیں تو سرخرو ہوں. ون اری سو ما یقول و یا تی نفردا, اکیلے آئے تھے اکیلے جائیں گے. آس بن وائل کی طرف یہ ساری آیتیں گزرتی ہیں, جھوٹی خود اعتمادی کی باتیں تھیں جو اس کے کام نہیں آئیں. اور ایسا شخص جب دنیا سے جاتا ہے تو بالکل خالی ہاتھ جاتا ہے. اب اگلا رکوع سنیے اور اللہ کی محبت کو محسوس کیجئے گا. آیت نمبر 83 سے 98, ایمان اور تقوی کی بنیاد پر جنت کا حصول ہوگا, یعنی حسب نصب نہیں, ذات برادری نہیں, اللہ کی محبت ہوگی. اور جس کو اللہ کی محبت مل گئی اس کے لیے پھر ساری چیزیں ساتھی ہو گئی. آخری رکوع ہے سورت کا, محبت سے سنتے ہیں. الم تر انا ارسل نشیاطینا علل کافرینا تعزہم عزا. سوال دیکھیے کتنا زبردست ہے, کیا تو نے نہیں دیکھا کہ ہم کفار کے پاس شیاطین کو بھیجتے ہیں جو انہیں خوب اکساتے ہیں, تو ان کے بارے میں جلدی نہ کیجئے, ہم تو خود ہی ان کی مدت شمار کر رہے ہیں. جس دن ہم پرہیزگاروں کو اللہ رحمان کی طرف بطور مہمان جمع کریں گے اور گناہگاروں کو سخت پیاس کی حالت میں جہنم کی طرف ہانک دیں گے, کسی کو شفاعت کا اختیار نہ ہوگا سوائے ان کے جنہوں نے اللہ تعالیٰ کی طرف سے کوئی قول و اقرار لیا ہو. ان کا قول یہ ہے کہ اللہ رحمان نے بھی اولاد اختیار کی ہے, یقیناً تم بہت بری اور بھاری چیز لائے ہو. قریب ہے کہ اس قول کی وجہ سے آسمان پھٹ جائیں اور زمین شق ہو جائے اور پہاڑ ریزہ ریزہ ہو جائیں کہ وہ رحمان کی اولاد ثابت کر بیٹھے. چھوٹی بات نہیں ہے جس کو ہم سوچے سو کے ڈونٹ ٹاک اباؤٹ ریلیجن, ریلیجن از پرسنل میٹر. اللہ فرماتے ہیں آسمان پھٹ جائے یا زمین شق ہو جائے پہاڑ ریزہ ریزہ ہو جائے کہ وہ رحمان کی اولاد ثابت کرنے بیٹھے, شان رحمان کے لائق نہیں کہ اولاد رکھے, کیونکہ آسمان و زمین میں جو بھی ہے وہ سب کے سب اللہ کے غلام بن کر ہی آنے والے ہیں. ان سب کو اس نے گھیر رکھا ہے اور ان سب کو پوری طرح گن بھی رکھا ہے, یہ سارے کے سارے قیامت کے دن اکیلے اس کے پاس حاضر ہونے والے ہیں. اس کے برعکس بے شک جو لوگ ایمان لائے اور انہوں نے شائستہ اعمال کیے, इनके लिए अल्लाह रहमान मोहब्बत पैदा कर देगा। मोहब्बत वो हदीस याद कर लें जो जिब्राइल का कॉल आता है कि अल्लाह किसी से मोहब्बत करता है, फिर जिब्राइल भी करते हैं, फिर आसमान के फरिश्ते करते हैं, फिर ज़मीन के फरिश्ते, और इस तरह इंसानों के दिलों में उसकी मोहब्बत डाल दी जाती है। हमने इस कुरान को तेरी ज़ुबान में बहुत ही आसान कर दिया है कि तू इसके ज़रिए से परहेजगारों को खुशखबरी दे और झगड़ालू लोगों को डरा दे। आपको भी ये सूरत आसान नहीं लग रही? बिल्कुल स्टोरिकल सूरत है, और दिन ब दिन सुन सुन के पैसे भी रेपो बन जाता है तर्जमा सुनने का। हमने इससे पहले बहुत सी जमातें तबाह कर दी हैं, क्या इनमें से एक भी आहट तू पाता है, या इनकी आवाज़ की भिनक भी तेरे कान में पड़ती है? यानी कभी कौम आद, समूद, सवाले की कौम का कुछ वस दिखा? वो किधर गए तो तुम किधर जाओगे? ईमान से मुतल्लिक 96 आयत है सूरत मरियम। क्या पता चला? इन्ना लज़ीना आमनु व अमिलु सालिहाति सयजअलु लहुमुर रहमान वद्दा। ये लफ्ज़ वुद नोट कीजिएगा, अलवदूद इसी से है, अल्लाह के नाम। ईमान और नेक आमाल, मोहब्बतें पाने का अक्सीर नुस्खा, अक्सीर नुस्खा। हर बंदा अपनी फितरत के दबार से चाहता है कि उससे मोहब्बत की जाए, तो ये दो काम कीजिए, अल्लाह ताला आपको मोहब्बतें भी अता फरमाएगा। फेथ इन एक्शन, छुपे और खुले हर तरह के शिर्क से बचना है, कुरान को समझकर पढ़ना और अपनी ज़िंदगियों को इसके मुताबिक ढालना है। क्या कहेंगे? इंशाल्लाह तो बोल दें। हाँ, खूबसूरत सी सूरत पूरी हुई,